بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ اسوفہ آڈیو لائبریری کی آواز ہے. آج ہم آپ کے لیے کتاب جرنل سائنس نویں اور دسویں جماعتوں کے لیے سندھ ٹیکسٹ بک بورڈ جامشورو ریکارڈ کر رہے ہیں. آئیے کتاب کا پارٹ نمبر 9 صفحہ نمبر 89 سے سنتے ہیں. یہ متعدی بیماری براہ راست چونے سے یعنی انسان سے انسان کو یہ جانور سے انسان کو منتقل ہوتی ہے. جب پپونیوں کے اسپوزرز ہوا، کپڑوں یا عام بیت الخلاء کی اشیاء سے منتقل ہوتے ہیں. مرض کھلاڑی کا پاؤں میں انگلیوں کے درمیان باریک چھالے پیدا ہو جاتے ہیں، جو نہ صرف درد کرتے ہیں بلکہ پھٹ کر کھل جاتے ہیں. متعدی کو مزید پھیلانے کے لیے ودات کی بیماری کی قسم کی پپوندی متعدی کی صورت میں سرخ رنگ کے ابھرے ہوئے دائرے اور خارش والے چھالے جسم کے مختلف حصوں میں بن جاتے ہیں. یہ موٹے لوگوں میں یا جنہیں پسینہ بہت زیادہ آتا ہے زیادہ عام ہے. اس کا بہترین علاج ذاتی صفائی، جسم کو خشک رکھنا اور زیت پپوندی مرہم کا استعمال ہے. ہیڈنگ 5.1.5 پروٹوزون سے پیدا ہونے والی بیماری ملیریا. ملیریا ایک باریک جراثیم پلازموڈیم سے ہوتا ہے، جو مریض یا جراثیم کے حامل شخص سے نئے شکار کو ایک متاثرہ مادہ اینوفلیئر مچھر کے کاٹنے سے جب اس کا خون چوستا ہے منتقل ہوتا ہے. ملیریا کی علامات شدید سر درد، متلی، کپکپی اور پسینے کے ساتھ وقفے وقفے سے بخار ہوتا ہے. عام طور پر اس کا علاج کنین اور کلورو کنین جیسی مخصوص دواؤں سے کیا جاتا ہے. ہیڈنگ 5.1.6 کیڑوں کی بیماریاں. کچھ کیڑے طفیلیے ہوتے ہیں، ان کے جسم لمبے اور ٹانگوں کے بغیر ہوتے ہیں. گول کیڑے کے اسکریس اور دوسرے دھاگے نما کیڑے بیماریاں پیدا کرتے ہیں، مثلا پیٹ کا درد، کمزوری، قے اور بعض اوقات خونی اسہال وغیرہ. گول کیڑے منہ کے ذریعے منتقل ہو جاتے ہیں جب ان کے انڈے آلودہ خوراک یا مٹی میں داخل ہو جاتے ہیں. دھاگے نما کیڑوں کے لاروے ننگے پیروں چلنے والے شخص کی جلد کے زخموں میں داخل ہوتے ہیں، جہاں سے وہ خون کے ذریعے آنتوں میں پہنچ جاتے ہیں. ڈائی تھیازامائٹ اور پیرازین وغیرہ منہ سے دی جانے والی دوائیں ہیں اور کیڑوں کی متعدی بیماریوں کو کنٹرول کرنے میں کافی مؤثر ہیں. ہیڈنگ 5.2 جراثیموں کا پھیلنا، اسپریڈنگ آف جرمز. جراثیمی بیماریاں پیدا کرتے ہیں، آسانی سے ایک شخص سے دوسرے شخص تک پھیل جاتے ہیں. وہ ناک، سانس، منہ، مشروبات یا کھانے یا جلد کے ذریعے سے انسان کے جسم میں داخل ہو جاتے ہیں. وہ طریقے یا راستے جن سے یہ جراثیم پھیلتے ہیں، نمبر 1 ہوا کے ذریعے، نمبر 2 خوراک اور پانی کے ذریعے، نمبر 3 چھونے کے ذریعے، نمبر 4 فضلے کے ذریعے، نمبر 5 جاندار اجسام کے ذریعے، نمبر 6 زخموں اور خراشوں کے ذریعے. ہیڈنگ 5.2.1 ہوا کے ذریعے، بائی ایئر. جب ہم سانس لیتے ہیں تو کچھ بیماریوں کو جراثیم خاص طور پر تنفسی راستے سے جسم میں داخل ہو جاتے ہیں، جیسے کہ کالی کھانسی یا انفلوئنزا وغیرہ. تپیدق کے جراثیم مریض کے تھوک میں موجود ہوتے ہیں. جب تھوک خشک ہو جاتی ہے تو وہ ہوا میں تیرتے ہیں. کچھ جراثیم مثلا نمونیا کے جراثیم مٹی کے ذرات اور کپڑوں یا دوسری اشیاء پر چمٹ جاتے ہیں اور دوسرے لوگوں کو متاثر کرتے ہیں. ہیڈنگ 5.2.2 خوراک اور پانی کے ذریعے، بائی فوڈ اینڈ واٹر. ہیضہ، میادی بخار، پیچش وغیرہ جیسی بیماریوں کے جراثیم ایک فرد سے دوسرے فرد تک آلودہ پانی اور خوراک کے ذریعے گندے پانی کے سبب پہنچتے ہیں، جو گندے پانی کی نالیوں کی وجہ سے پیدا ہوتے ہیں. کیونکہ گندے پانی کی نالیوں کی صفائی درست طریقے سے نہیں کی جاتی، لہٰذا ان جراثیموں کو پھیلنے کا منبع ہوتے ہیں. ہیڈنگ 5.2.3 چھونے سے، بائی کانٹیکٹ. دانت جیسی کچھ بیماریاں کسی متاثرہ شخص یا آلودہ شے کو طبعی طور پر چھونے سے منتقل ہوتی ہیں. کچھ اقسام کی جراثیم مثلا تشنج جلد کے ذریعے جسم میں داخل ہو سکتے ہیں. ہیڈنگ 5.2.4 فضلے کے ذریعے، مکھیاں عام طور پر فضلے پر بیٹھتی ہیں اور یہ مختلف بیماریوں جیسے کہ میادی بخار کے جراثیم کھلی اور غیر محفوظ رکھی ہوئی غذائی اشیاء تک لے جاتی ہیں. جب یہ غذائی اشیاء انسان کھاتا ہے تو یہ جراثیم غذائی نالی میں منتقل ہو جاتے ہیں اور اس فرد میں میادی بخار، پیٹ کا درد، اسہال، نیند کا بخار وغیرہ جیسی بیماریاں پیدا کرتے ہیں۔ ہیڈنگ 5.2.5 زندہ جانداروں کے ذریعے جانور، مچھروں، مکھیوں، پسوؤں اور چیچڑوں جیسے بہت سے حشرات جاندار ہیں جو ایک فرد سے دوسرے فرد تک بیماریوں کی منتقلی کے ذمہ دار ہیں۔ ایسے جانور ویکٹرز کہلاتے ہیں۔ ملیریا ایک عام مثال ہے جو مادہ مچھر اینوفلز کے ذریعے منتقل ہوتی ہے۔ بیماریوں کے دوسرے ویکٹرز چوہے اور گھونگے ہیں۔ ہیڈنگ 5.2.6 خون کی منتقلی کے ذریعے، غیر جانچے خون کی منتقلی یا پہلے سے استعمال شدہ سوئیوں، سرنجوں، ریزرز وغیرہ کا استعمال ایڈز اور ہیپاٹائٹس بی جیسی بیماری پیدا کر سکتی ہے۔ جراثیموں سے کس طرح بچا جائے؟ بیماری کے ایجنٹ ہمیشہ آپ کے ارد گرد موجود ہوتے ہیں لیکن آپ اکثر بیمار نہیں ہوتے۔ کیوں؟ کیونکہ آپ کا جسم ان بیماریوں کے خلاف بہت سے طریقوں سے دفاع مہیا کرتا ہے۔ نمبر ایک، آپ کی جلد جراثیموں کو آپ کے جسم میں داخل ہونے کی اجازت نہیں دیتی۔ نمبر دو، جب زخموں سے خون بہتا ہے تو جراثیم بہتے خون کے ذریعے بہہ جاتے ہیں۔ نمبر تین، آنسو آپ کی آنکھوں میں داخل ہونے والے جراثیموں کو بہا کر باہر نکال دیتے ہیں۔ آنسو اور جسم کے دوسرے مایات میں جراثیموں کو مارنے والے انزائمرز یعنی خامرے موجود ہوتے ہیں جو لائسوزائم کہلاتے ہیں۔ نمبر چار، باریک بال اور رتوبت آپ کے ناک کے اندر جراثیموں کو روک لیتے ہیں اور کھانسی اور چھینکیں انہیں باہر دھکیل دیتی ہیں۔ نمبر پانچ، ہاضمے کی رتوبتیں بہت سے جراثیموں کو مار دیتی ہیں جو کسی طرح غذا کی نالی میں داخل ہو جاتے ہیں۔ کہہ کرنا بھی یہی جراثیم کام انجام دیتے ہیں۔ نمبر چھ، خون کے سفید خلیات جراثیم کو نگل لیتے ہیں اور انہیں تباہ کر دیتے ہیں۔ نمبر سات، جسم کے اندر ہر قسم کے جراثیموں کو مارنے کے لیے خون میں مخصوص اینٹی باڈیز بن جاتی ہیں۔ نمبر آٹھ، اینٹی بایوٹکس اور ویکسینز قوت مدافعت پیدا کرنے کے لیے جراثیموں کو مارنے اور کنٹرول کرنے میں مدد دیتے ہیں۔ بیماریوں کے خلاف مدافعتی نظام، امیونٹی۔ جراثیموں سے پیدا ہونے والی بیماریوں کے خلاف جنگ میں ہماری کامیابی کا زیادہ تر انحصار ہمارے جسم میں ہونے والی ان تبدیلیوں پر ہے جو ہمیں ان بیماریوں سے محفوظ کرتی ہیں۔ مدافعت سے مراد جراثیموں کے خلاف مزاحمت ہے۔ مثال کے طور پر اگر آپ چیچک سے محفوظ ہیں تو آپ کو وہ بیماری نہیں ہوگی، لیکن اس کا یہ مطلب ہرگز نہیں کہ اگر آپ ایک بیماری سے محفوظ ہیں تو دوسری بیماریوں سے بھی محفوظ رہیں گے۔ بیماری سے محفوظ ہونے کا ایک طریقہ اس بیماری میں ایک بار مبتلا ہونا ہے۔ جب کسی فرد کے ساتھ ایک دفعہ ایسا ہو جاتا ہے تو اسے وہ بیماری دوبارہ نہیں ہوتی۔ دوسرے الفاظ میں ہم یہ کہہ سکتے ہیں کہ اس نے قدرتی طور پر اس بیماری کے خلاف قوت مدافعت پیدا کر لی ہے۔ محفوظ ہونے کا دوسرا ذریعہ ویکسینیشن ہے۔ جب کوئی ڈاکٹر کسی شخص کو ویکسین کا ٹیکہ لگاتا ہے تو وہ اس شخص کے جسم میں ویکسین کہلانے والے مادے داخل کرتا ہے۔ یہ ویکسین اس کو اس بیماری سے محفوظ بنا دیتی ہے۔ جب ہم کچھ بیماریوں سے محفوظ ہو جاتے ہیں تو ہمارا جسم اینٹی باڈیز کہلانے والے حفاظتی مرکبات بناتا ہے۔ یہ اینٹی باڈیز حملہ آور جراثیموں کو تباہ کر سکتے ہیں۔ ویکسینیشن مزاحمت پیدا کرتی ہے کیونکہ جسم سے اینٹی باڈیز پیدا ہوتے ہیں جو ایک مخصوص بیماری کے جراثیموں کے خلاف مدافعت کریں گے۔ ہیڈنگ 5.3 متعدد بیماریوں سے بچنے کے لیے حفاظتی اقدامات لینے چاہیے۔ نمبر ایک، جراثیم جو کہ بیماریاں پھیلانے کے ذمہ دار ہیں، جراثیم کشی کے ذریعے تباہ کیے جاتے ہیں۔ جراثیم کشی جراثیم کو مارنے کا وہ طریقہ ہے جس میں جراثیم سے آلودہ اشیاء کو یا تو براہ راست آگ پر گرم کیا جاتا ہے یا پھر انہیں کھولتے پانی یا بھاپ میں کچھ دیر کے لیے رکھا جاتا ہے۔ نمبر دو، جراثیم پھیلانے والے جاندار جراثیم لے کر جاتے ہیں۔ اگر انہیں ختم کر دیا جائے تو بیماری پر قابو پایا جا سکتا ہے۔ مثلاً اگر ماحول کو مچھروں سے پاک کر دیا جائے تو ملیریا نہیں پھیلے گا۔ نمبر تین، پالتو جانور بھی ان بیماریوں کی ایک وجہ ہے جن کو ویکسین کے ٹیکے لگنے چاہیے اور ان کا علاج بھی ہونا چاہیے۔ ان کتوں اور بلیوں کو جو ریپس جیسی بیماریوں میں مبتلا ہوں انہیں فوراً مار دینا چاہیے۔ نمبر چار، ذاتی صفائی کا خیال رکھنا چاہیے اور جسم کو پاک صاف رکھنا چاہیے تاکہ جسم میں جراثیموں کے داخلے کا امکان کم سے کم ہو سکے۔ نمبر پانچ، بلدیاتی صفائی پر توجہ دینی چاہیے۔ ہوا، پانی اور خوراک میں کسی بھی قسم کی آلودگی کو روکنا چاہیے और इस तरह जरासीमों और उनको फैलाने वाले जानदारों के फैलाव को कम करना चाहिए। नंबर 6, लोग जो छूत की बीमारियों में मुब्तला हों या इनको फैला सकते हों उन्हें अलहदा रखना चाहिए और मुनासिब इलाज करना चाहिए। नंबर 7, बाकायदा वैक्सीन के टीके लगाने चाहिए और वबा की सूरत में वैक्सीन के टीकों की मुहिम चलानी चाहिए। हेडिंग 5.4, सिगरेट नोशी। सिगरेट नोशी, सगार, हुक्का वगैरह में तंबाकू को जलाकर इसका धुआं सांस के जरिए जिस्म में ले जाना है। सिगरेट नोशी सेहत के लिए खतरनाक है। ये बिलवास्ता बहुत बड़ी तादाद में बीमारियां पैदा करती है और हर साल लोगों की एक बड़ी तादाद इन बीमारियों से मर जाती है। तंबाकू के धुएं में तकरीबन 1000 कीमियाई मुरक्कबात मौजूद होते हैं जो कि नुकसानदेह हैं। जब लोग सिगरेट पीते हैं तो वो इन मुरक्कबात को अपने जिस्म में ले जाते हैं। इन मुरक्कबात में से एक निकोटीन मौजूद होती है जो बेरंग दवा है और लोग इसके आदि हो जाते हैं। अगरचे ये एक जहर है, निकोटीन का अहम असर शरियानों पर होता है जो खून ले जाने वाली नालियाँ हैं। निकोटीन की वजह से शरियाने तंग हो जाती हैं जिसकी वजह से खून की सप्लाई को बरकरार रखने के लिए दिल को सख्त मेहनत करना पड़ती है। काम की मुसलसल ज्यादती की वजह से सिगरेट नोशी दिल के दौरे के ज़्यादा करीब कर देती है। टार एक भूरा चिपकने वाला मादा है जो सिगरेट नोशों के फेफड़ों में जमा होता है और कैंसर पैदा करने वाले कई मुरक्कबात रखता है। इसके नतीजे में फेफड़ों के एपिथेलियल खलियात तेजी से तकसीम होते हैं जो हवा की थैलियों को सुकड़ने देती है और फेफड़ों की गैसों के तबादले की सलाहियत कम कर देती है। सिगरेट के धुएं में मौजूद कार्बन मोनोऑक्साइड खून में ऑक्सीजन के इंजिजात की सलाहियत कम कर देता है। सिगरेट के धुएं में मौजूद बहुत सी दूसरी गैसें जैसे कि हाइड्रोजन, अमोनिया, साइनाइड और ब्यूटीन फेफड़ों और हवा के रास्ते में सोजिश पैदा करके इनमें रतूबत पैदा करती हैं। ये रतूबत सिगरेट नोशों में खांसी की वजह है। मुसलसल खांसी हवा की थैलियों को फाड़ देती है और गैसों के तबादले के लिए कम सतह कर देती है। इस हालत को एम्फिसीमिया कहते हैं और इसके नतीजे में सांस में दिक्कत होती है और ये बीमारी नालियों का वर्म कहलाती है। सिगरेट नोशों के पास से हकीकतन एक नागवार बू आती है जो टार, अमोनिया और दूसरे मुरक्कबात से पैदा होती है। ऊपर बयान की गई बीमारियां ज़्यादातर एक सिगरेट नोश को होती हैं, लेकिन घरों या ऑफिसेस में इर्द गिर्द रहने वाले दूसरे लोग जो सिगरेट नहीं पीते उनके लिए भी इंतहाई खतरनाक हो सकती है। हेडिंग 5.5, अद्वियात और मंशियात। हमारा जिस्म ज़्यादातर इस काबिल होता है कि वो बीमारियों के खिलाफ लड़ सके और उन जरासीमों का जिस्म में दाखिला रोक दे, या अगर वो उनको अंदरूनी कुदरती दिफा के तहत मारकर कामयाब हो जाए, जैसा कि मुदाफ़ती निज़ाम। जबकि जरासूमें बाज़ औक़ात जिस्म के अंदर अपनी तकसीम के अमल से इतनी तादाद में हो जाते हैं कि वह आपको बीमारी में मुबतला कर देते हैं। अब आपको डॉक्टर की मदद की ज़रूरत है जो दवा तजवीज़ करेगा। दवा ग़िज़ा के अलावा एक शय है जो हिदायत के मुताबिक इस्तेमाल की जाती है, जो आपके जिस्म को दोबारा सेहतयाब होने में मदद करती है। मेडिसन और दवा हम मायने अल्फाज के तौर पर इस्तेमाल होते हैं। मेडिसन और ड्रग्स दोनों कीमियाई मुरक्कबात बीमारी के इलाज के लिए इस्तेमाल होते हैं। कुछ ड्रग्स बिलावास्ते जरासूमों को मारने के लिए इस्तेमाल होती हैं, जबकि कुछ आसाबी निज़ाम पर असरअंदाज होती हैं। इसकी सरगर्मी बढ़ाने के लिए नतीजतन इश्ताल पैदा करती हैं या सरगर्मी को आहिस्ता कर देती हैं। काहिली और सकून देने के लिए ये दवाएँ बगैर नुस्खे के गैर कानूनी तौर पर इस्तेमाल की जाती हैं। दवा का नामुनासिब इस्तेमाल डॉक्टर की तशखीस के बगैर दवा का गलत इस्तेमाल कहलाता है। ये दवाएं उस वक्त गलत इस्तेमाल की जाती हैं जब वो गलत असबाब के लिए इस्तेमाल की जाएं। कुछ लोग ये दवाएं उन असरात के लिए जो उनके दिमाग और जिस्म पर असर डालती हैं नाजायज़ इस्तेमाल करते हैं। दूसरे ये दवाएँ अपनी तिब्बी और नफसियाती मसाइल से फरार के लिए इस्तेमाल करते हैं। कुछ लोग अभी कुछ दूसरी दवाएं भी इस्तेमाल करते हैं क्योंकि उनके दोस्त ऐसा करते हैं। जो लोग इन दवाओं का नाजायज़ इस्तेमाल एक लंबे अरसे तक करते हैं वो उनके मोहताज हो जाते हैं, जिसे दवाओं की आदत पड़ना यानी ड्रग एडिक्शन कहते हैं। डॉक्टर की हिदायत के बगैर दवा का इस्तेमाल करना दवा का गलत इस्तेमाल कहलाता है। ये आदत वाली दवाएं दिमाग के काम करने की सलाहियत पर असरअंदाज होती हैं। दिमाग के काम की सलाहियत पर इस किस्म की दवाओं का एक ग्रुप तहरीक आवर यानी हिजान अंगेज कहलाती है, जो आसाबी निज़ाम को तेज़ कर देती है और दिल और सांस की रफ्तार को बढ़ा देती है। चाय में मौजूद कैफीन और कुकीन जो कोका पौधे से हासिल होती है तहरीक आवर दवाएँ हैं। ये दवाएँ इब्तदा में तहरीक और हिजान पैदा करती हैं, जिसके बाद सुस्ती, परागंदगी और इस्तराब पैदा होते हैं। दवाओं का दूसरा ग्रुप ख्वाब आवर दवाएँ कहलाती हैं। ये दवाएँ दिमाग के काम, दिल की धड़कन और सांस की रफ्तार को आहिस्ता करती हैं और फर्द पर ऊँग और नींद तारी करती हैं। इस किस्म की ख्वाब आवर दवाएँ आम तौर पर नारकोटिक्स यानी मंशियात कहलाती हैं। मंशियात की लत पर जाने वाली मंशियात बालत पर जाने वाली दवाएँ हैं। कानूनी तौर पर मंशियात दर्द कम करने या खांसी रोकने वगैरह के लिए इस्तेमाल होती हैं। ये दवाएँ मरकजी निज़ाम आसाब को सुस्त करती हैं और गनूदगी नींद तारी करती हैं। तिब्बी सरगर्मियों की कमी के साथ अफ्यून, कोकीन और दवाएं जो इनसे तैयार की जाती हैं तमाम नारकोटिक्स यानी मंशियात हैं। अफ्यून के पौधे से अफ्यून हासिल होती है। मार्फिन और कोडेन दोनों अफ्यून से तैयार की जाती हैं, दोनों दर्द ख़त्म करने के लिए इस्तेमाल की जाती हैं। हेरोइन अफ्यून की मार्फिन से कीमियाई तरकीब के जरिए तैयार किया गया मुरक्कब है और अब मुल्क और पूरी दुनिया में बड़े पैमाने पर नशा आवर दवा के तौर पर इस्तेमाल होती है। कोडेन और बारबिट्यूरेट्स BARBITURATES जैसी दूसरी मंशियात भी काहली में इजाफा करने वाली दवाएं हैं। दिमाग को फरेब में मुब्तला करने वाली दवाएं एक दूसरी किस्म की बुरी आदत वाली दवाएं हैं, जो दिमाग को फरेब में मुब्तला कर देती हैं। LSD और मार्जिवाना वह में मुब्तला करने वाली दवाएं हैं। ख्वाब आवर गोलियां जैसा कि आमतौर पर इन्हें दर्द में मुब्तला मरीजों को सुलाने के लिए इस्तेमाल की जाती हैं। इनमें कुछ ऐसे मुरक्कबात मौजूद होते हैं जो दिमाग की सरगर्मियों को सुस्त कर देते हैं। इसी तरह दर्द कम करने वाली दवाएं जो दर्द पर काबू पाने के लिए इस्तेमाल होती हैं आसाबी निज़ाम को सुस्त कर देती हैं। इन दवाओं की बड़ी खुराक और मुसलसल इस्तेमाल ख़तरनाक हो सकता है। तमाम नशावर दवाएं अगरचा इस्तेमाल करने वाले को ख्वाबों की दुनिया में ले जाती हैं, बहरहाल इनका मुसलसल इस्तेमाल आसाबी और दौरान खून के निज़ाम पर ख़तरनाक तरीन असरात डालता है और तबाहकुन साबित होती हैं। मंशियात की आदत हमारी सोसाइटी का एक बड़ा अहम खौफ बन चुकी है। इसने हज़ारों आदि अफराद और उनके ख़ानदानों की ज़िंदगियों को काबिल रहम बना दिया है। कुछ आम नशा आवर दवाएं। तीन कॉलम्स, पहले कॉलम की हेडिंग दवा की किस्म, दूसरे की हेडिंग आम असरात, तीसरे की हेडिंग मिसालें। तहरीक आवर यानी हिजान अंगेज़ आम असरात इश्ताल, तशवीश और बेख्वाबी, मिसालें कोकेन। दवा की किस्म ख्वाब आवर या मस्कन दवाएं। आम असरात गनूदगी, जिस्म में रक्त का खोना, इस्तरारी अमल का आहिस्ता होना और सुस्ती, मिसालें हीरोइन, कोडेन, मार्फिन वगैरह। दवा की किस्म वहम में मुब्तला करने वाली दवाएं। आम असरात जिस्म में रक्त का खोना, फरेब नज़र में मुब्तला होना और बेकायदा चाल ढाल और सुस्ती, मिसालें LSD और मार्जिवाना। हेडिंग 5.6 आसावी दौरा। ये एक गैर तकनीकी इस्तलाह है जो बहुत सी दिमागी बीमारियों के लिए इस्तेमाल की जाती है, जो आम तौर पर जिस्म के बाकायदा काम की सलाहियत में बहुत ज़्यादा कमी से और बेकायदगी से पहचानी जाती है। ये जहनी बीमारियां बहुत सी अकसाम की हैं, अगरचा खलल आसाब का मर्ज और जहनी मर्ज बहुत आम है। हेडिंग 5.6.1 खलल आसाब का मर्ज। ये एक बीमारी है जो किसी किस्म की दिमागी जिद्दोजहद के नतीजे की सूरत में पैदा होती है। ये खुदकार आसाबी निज़ाम में तहरीक पर मुश्तमिल है और दिमाग के काम के कुछ हिस्सों पर असरअंदाज होती है और फरेब नज़र या वहम जैसे बड़े खलल पैदा नहीं करती। ये खलल आसाब का मर्ज एंजाइटी यानी फिक्र, आसाबी तनाव, हिस्टेरिया और फोबिया या किसी भी किस्म के जहनी दबाव से पैदा हो सकता है। हेडिंग 5.6.2 जहनी मर्ज। ये एक बड़ा दिमागी मर्ज है जिसमें एक फर्द की सोचने की सलाहियत और जवाबन जज्बाती अमल बुरी तरह ख़राब हो जाता है اور وہ زندگی کی عام ضروریات کو پورا نہیں کر پاتا۔ اس میں فریب نظر، وسوسے، شائزوفرینیا اور میلانکولیا وغیرہ جیسے دماغی امراض پیدا ہو سکتے ہیں۔ بڑھاپے کی وجہ سے یا کھوپڑی کی اندرونی میٹابولک اور غذائی بیماریوں یا متعدی بیماریوں، نشہ یا خوف وغیرہ سے ذہنی بیماریاں منشیات کی بری لت میں ڈال سکتی ہیں، یا شاید منشیات کی بری عادت کی وجہ سے ہو سکتی ہے۔ خلاصہ، بیماری جسم کے باقاعدہ اور غیر منظم عمل کا نام ہے۔ بیماری خوراک کی کمی، وراثتی ذریعہ، بینالی کے حدود کے ناقص کام، بڑھاپے یا بیماری پیدا کرنے والے جراثیموں کے جسم میں داخل ہونے سے روک سکتی ہے، ہو سکتی ہے۔ پیتھوجن بیماری پیدا کرنے والے جاندار ہیں، وہ وائرس، بیکٹیریا، پھپھوندیاں، پروٹوزونز یا کیڑے بھی ہو سکتے ہیں۔ پولیو، چیچک، انفلوئنزا، خسرہ، ایڈز اور ہیپاٹائٹس عام وائرس سے پیدا ہونے والی بیماریاں ہیں۔ دانت اور کھلاڑیوں کے پاؤں کی بیماریاں عام پھپھوندی کی بیماریاں ہیں۔ اینٹی بایوٹک اور ویکسینز ہم بیماری پیدا کرنے والے جراثیموں کو مار دیتی ہیں اور اس طرح بیماریوں کا علاج ہوتا ہے۔ جرثومے میں ہوا کے ذریعے آلودہ کھانوں، جرثومے میں پھیلانے والے جانداروں کو براہ راست چھونے سے یا جسم کی رطوبتوں کے ذریعے سے جسم میں داخل ہوتے ہیں۔ جراثیم کشی، اچھی حفظان صحت، ویکسینیشن، جراثیم میں پھیلانے والے جانداروں کو مارنا اور مریضوں والے لوگوں کا مناسب علاج بیماریوں کا خاتمہ کر سکتا ہے۔ سگریٹ نوشی، سگریٹ نوشوں اور ان کے ارد گرد کے لوگوں کی بہت سی بیماریوں میں مبتلا کر سکتی ہے۔ دوائیں علاج ہیں، لیکن ان کا ناجائز استعمال ہمیشہ خطرناک ہوتا ہے۔ یہ آپ کو منشیات کا عادی بنا دیتا ہے اور آپ کے اعصابی نظام پر اثر انداز ہو کر آپ کو بیمار کر دیتی ہیں۔ منشیات مثلا ہیروئن نشے کے عادی شخص اور اس کے خاندان کی زندگی کو قابل رحم بنا دیتا ہے۔ مشق، سوال نمبر ایک، مناسب الفاظ سے خالی جگہ پر کریں۔ نمبر ایک، حالت جو جسم کے عام افعال میں خرابی پیدا کرتی ہے ڈیش کہلاتی ہے۔ نمبر دو، ہیموفیلیا ایک ڈیش بیماری ہے۔ نمبر تین، بیماری پیدا کرنے والے ایجنٹ ڈیش کہلاتے ہیں۔ نمبر چار، تپیدک ڈیش بیکٹیریا سے پیدا کی جاتی ہے۔ نمبر پانچ، نیکوٹین آپ کے جسم میں ڈیش کے ذریعے سے داخل ہوتی ہے۔ نمبر چھ، دواؤں پر انحصار ڈیش کہلاتا ہے۔ نمبر سات، مسکن دوائیں اعصابی نظام کے افعال کو ڈیش کر دیتی ہیں۔ نمبر آٹھ، کیف آور یا محرک دوائیں اعصابی نظام کے افعال کو ڈیش کر دیتی ہیں۔ سوال نمبر دو، مندرجہ ذیل جملوں میں سے کون سے صحیح ہیں اور کون سے غلط؟ نمبر ایک، ذیابیطس وائرل بیماری ہے۔ نمبر دو، ایچ آئی وی وائرس ہیپاٹائٹس کا ذمہ دار ہے۔ نمبر تین، انفلوئنزا آلودہ پانی پینے سے ہوتا ہے۔ نمبر چار، ڈی پی ٹی تشنج کے خلاف مؤثر ویکسین ہے۔ نمبر پانچ، ملیریا پر قابو پایا جا سکتا ہے اگر اینوفلز مچھروں کو مار دیا جائے۔ نمبر چھ، پرانی سوئیوں اور سرنج کا استعمال کرنے سے ایڈز اور ہیپاٹائٹس پھیل سکتے ہیں۔ نمبر سات، خون کے اندر خون کے سفید خلیات جراثیم مارنے کے لیے اہم ہے۔ نمبر آٹھ، ہیروئن افیون سے حاصل ہوتی ہے۔ سوال نمبر تین، دیے گئے جوابات میں سے درست جواب کا چناؤ کریں۔ نمبر ایک، ملیریا ہوتی ہے الف وائرس سے، بے بیکٹیریا سے، جیم پھپوندی سے، دال پروٹوزون سے۔ نمبر دو، گلہڑ ہوتی ہے الف بینالی کے قدود کے ناقص عمل سے، بے وائرس سے، جیم بیکٹیریل انفیکشن سے، دال غذائی کمی سے۔ نمبر تین، کون سی بیماری وائرس سے ہوتی ہے؟ الف چیچک، بے تشنج، جیم میادی بخار، دال ہیزا۔ نمبر چار، بی سی جی ویکسین بیماری کے لیے استعمال ہوتی ہے الف انفلوئنزا، بے تشنج، جیم تپیدک، دال ہیزا۔ نمبر پانچ، انفلوئنزا کس وجہ سے ہوتا ہے؟ الف ہوا سے، بے پینے کے پانی سے، جیم مچھروں سے، دال ہاتھ ملانے سے۔ نمبر چھ، جسم کی رتوبت انزائم لائسوزائم رکھتی ہے الف لعاب دہن، بے میدے کی رتوبت، جیم لبلبے کی رتوبت، دال آنسو۔ نمبر سات، ہیروئن ہے الف تحریک آور دوا، بے وہم میں مبتلا کرنے والی دوا، جیم نارکوٹک، دال علاج کرنے والی دوا۔ نمبر آٹھ، ذہنی مرض بیماری کی ایک قسم ہے الف شائزوفرینیا، بے فکر، جیم اعصابی تناؤ، دال ذہنی دباؤ۔ سوال نمبر چار، مندرجہ ذیل سوالات کے تفصیلاً جوابات دیں۔ نمبر ایک، بیماری کیا ہے؟ کون سے اہم ذرائع بیماری پھیلانے کے ذمہ دار ہیں؟ ان جاندار کے نام بتائیے جو بیماریاں پھیلانے کے ذمہ دار ہیں۔ نمبر دو، وائرسز کیا ہیں؟ बीमारियां फैलाने में उनका किरदार बयान करें। कौन सी दो बीमारियां, कोई सी दो बीमारियां बयान करें जो वायरसेस से पैदा होती हैं। नंबर 3, हेपेटाइटिस क्या है, इसकी क्या अकसाम है। बीमारी पैदा करने वाले जानदार का नाम बताएं, अलामत और हेपेटाइटिस से बचाव और इलाज के लिए किए गए इकदाम बयान करें। नंबर 4, पैथोजेंस क्या है। कुछ बीमारी करने वाले पैथोजेनिक प्रोटोजोन्स के नाम बताइए और उनसे पैदा होने वाली बीमारियां बयान करें। नंबर 5, बीमारी पैदा करने वाले जरासूम में इंसानी जिस्म में किस तरह दाखिल होते हैं इकदाम तजवीज़ करें और मुतअद्दी अमराज से बचने के लिए किए गए हैं। नंबर 6, सिगरेट नोशी क्या है। खसूसा सिगरेट नोश की सेहत अमूमन सोसाइटी पर इसके क्या असरात हैं। नंबर 7, अद्वियात क्या है, मंशियात के आदि से क्या मुराद है। आम मंशियात बताएं और उनके असरात एक आदि शख्स की सेहत पर बयान करें। नंबर 8, असाबी दौरा क्या है, इसकी अकसाम और वजूहात बताइए। सवाल नंबर 5, मुनर्जा जेल सवालात के मुख्तसरन जवाब लिखिए। नंबर 1, बैक्टीरिया कहा क्या है और कहाँ पाए जाते हैं। 3 बैक्टीरियाई बीमारियों के नाम और उनके पैदा करने वाले एजेंट भी बताइए। नंबर 2, क्या तमाम फफूंदियाँ जरासूमें हैं। फफूंदी से पैदा होने वाली दो बीमारियों के नाम और उनके फैलने के तरीके बयान करें। नंबर 3, आलूदगी क्या है, पीने का पानी और खाने कैसे आलूदा होते हैं। नंबर 4, वेक्टर्स क्या है, वो किस तरह बीमारी पैदा करने वाले जरासूमें मुंतकिल करते हैं, मिसालें दें। नंबर 5, खुदा ने इंसान को बहुत से दिफाई निज़ाम बख्शे हैं, बहस करें। नंबर 6, दवाओं की लत से क्या मुराद है, आम मंशियात के नाम बताएं और असरात बताएं। नंबर 7, अफ्यून क्या है, इसकी असलियत और अहमियत बयान करें। नंबर 8, आसाबी खलल और जहनी मर्ज क्या है, इनकी वजह बताइए। बाब नंबर 6, माहौल और कुदरती वसाइल, इन्वायरमेंट एंड नेचुरल रिसोर्सेज, इल्मी मकासिद। नंबर 1, माहौल। नंबर 2, फिज़ा की मुख्तलिफ तहें या परतें। नंबर 3, फिज़ा की ऐसी तहों की पहचान करना जहाँ ज़िंदगी का वजूद है। नंबर 4, आबो हवा पर असरानंदाज होने वाले अवामिल की तफसील। नंबर 5, गर्म खाना असर। नंबर 6, माहौल में इंसान का किरदार। नंबर 7, पाकिस्तान के कुदरती वसाइल। नंबर 8, पाकिस्तान की मुख्तलिफ फसलों की तफसील। नंबर 9, जंगली हयात का तहफ़ और तेज़ी से बढ़ती हुई आबादी के मुज़िर असरात का बयान। आपके इर्द गिर्द की अशिया जिनके दरमियान आप रह रहे हैं आपका माहौल है, इसमें आपके इर्द गिर्द मौजूद तमाम अशिया जानदार और बेजान शामिल हैं। माहौल में मौजूद जानदार अशिया में पौधे और जानवर, जबकि बेजान अशिया में आपके गिर्द मौजूद रोशनी, पानी, मिट्टी और हवा शामिल है। हवा जिसने ज़मीन को गुलाफ की माने 650 किलोमीटर तक घेरा हुआ है, कुर्रा हवाई या फिज़ा कहलाता है। कुर्रा हवाई जिन गैसों से मिलकर बनी है, इनमें नाइट्रोजन 78%, ऑक्सीजन 21% और कार्बन डाइऑक्साइड 0.03% शामिल हैं, जो इंसानी ज़िंदगी, जानवरों और पौधों के लिए अशद ज़रूरी है। इन गैसों के बगैर ज़िंदगी कायम नहीं रहती। बकिया 1% गैसों में आर्गन और चंद दूसरी गैसें शामिल हैं। ज़मीन की सतह के करीब हर गैस भाप के साथ मिलकर हवा में नमी का जरिया बनती है। इन गैसों के अलावा हवा में मिट्टी के ज़र्रात भी मौजूद होते हैं। कुर्रा हवाई को बुनियादी तौर पर दर्जे हरारत और दबाव के फ़र्क के बायस कई मुख्तलिफ तहों में तकसीम किया जा सकता है। ज़मीन की करीब तरीन तह या परत को ज़ेरी कुर्रा हवाई कहते हैं। ये वो परत है जिसमें हम रहते हैं। कशिश ज़मीन के बायस तकरीबन 90% गैसें जो कुर्रा हवाई बनाती हैं इसी तह में पाई जाती हैं। ये ज़ेरी कुर्रा हवाई ही है जहाँ से बहुत सी तब्दीलियाँ जिन्हें हम मौसम कहते हैं रूनुमा होती हैं। 11 किलोमीटर की बुलंदी पर दर्जे हरारत बढ़ना शुरू होता है। यहाँ से कुर्रा हवाई की दूसरी तह का आगाज़ होता है जिसे बालाई कुर्रा हवाई कहते हैं। बालाई कुर्रा हवाई में हवा बनिस्बत ज़ेरी कुर्रा हवाई के पतली होती है। इसमें नमी और मिट्टी के ज़रात कम होते हैं। ज़मीन से 45-60 किलोमीटर ऊपर बलाई कुर्रा हवाई में ओजोन गैस की फ़ीसद मकदार बहुत ज़्यादा होती है। ये ऑक्सीजन की एक बहरूपी शक्ल है जो सूरज की नुकसानदेह बलाए बनफशी शुआओं को जज्ब कर लेती है और इस तरह उन्हें ज़मीन तक पहुँचने से रोकती है। ओजोन तह से ऊपर درجہ حرارت ایک مرتبہ پھر کم ہونے لگتا ہے۔ کتاب کا پارٹ نمبر 9 یہاں مکمل ہوتا ہے۔ کتاب کا بقیہ حصہ کتاب کے پارٹ نمبر 10 میں سماعت فرمائیں۔